आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं। प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, प्रभु येशू ख्रीष्टको मधुर सामर्थी नाममा आज पनि तपाई सबैलाई मेरो नमस्कार अनि जय मसीह। साथै तपाईहरूकै आफ्नै यो प्रिय कार्यक्रममा हार्दिक स्वागत छ। प्रिय श्रोता मित्र, पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा आज हामी मर्कुश तीन अध्यायबाट पवित्र धर्मशास्त्र बाइबलको अध्ययन गर्न गइरहेका छौं। यस अध्यायले विश्राम दिनको बारेको कुराकानी छलफलको निरन्तर जारी राख्छ, जुनले धार्मिक अगुवाहरूसँग अन्तिम मतभेदको अगुवाई गरेको थियो। यस अध्यायबाट यो कुरा स्पष्ट छ कि येशू प्रभुले विभिन्न समयमा विभिन्न प्रकारका रोगीहरूका भीड़का भीड़हरूलाई निको पार्नुभयो। अनि निम्न पदहरूमा हामी देख्छौं कि प्रभु येशूले सुकेका हात भएका रोगी व्यक्तिलाई विश्रामको दिनमा निको पार्नुहुन्छ। मर्कुश तीन अध्याय एक र दुई पदमा यस प्रकार लेखिएको छ, पछिबाट फेरि उहाँ सभाघरमा पस्नुभयो, त्यहाँ सुकेको हात भएको एउटा मानिस थियो। कतै उहाँले त्यसलाई सवात दिनमा निको पार्नुहुन्छ कि भनी उहाँलाई दोष लाउन मानिसहरू उहाँको चेवामा थिए। यहाँ प्रश्न खड़ा हुन्छ, यो सुकेको हात भएको रोगी मानिसलाई त्यहाँ जानबुझी राखेको थियो? मलाई लाग्छ उत्तर हो, निश्चय नै जानबुझ यस रोगी व्यक्तिलाई त्यहाँ राखिएको थियो। अर्को घटना चाहिँ बाहिरी खेत बारीहरूमा थियो, अर्थात विश्राम दिनमा अन्नको खेतमा थियो। अनि यो धार्मिक वा आध्यात्मिक होइन तर लौकिक स्थान थियो। अनि यहाँ चाहिँ यो विश्राम दिन अर्थात सबातको दिन सभाघरमा छ र यो पवित्र स्थान हो। प्रभु येशू ख्रीष्टले हजारौं भीड़का भीड़ विभिन्न रोगीहरूलाई निको पार्नुभयो। तिनीहरूले थाहा पाएका थिए कि यदि तिनीहरूले यस हात सुकेको रोगी मानिसलाई हाम्रो प्रभु येशू आउनुहुने बाटोमा राखे, जब उहाँ सभाघरमा आउनुहुँदा त्यस रोगी व्यक्तिलाई निको पार्न सक्नुहुन्थ्यो। वास्तवमा तिनीहरूले गरेको काम चाहिँ येशू ख्रीष्टका प्रशंसाको लागि थियो। तिनीहरूले जान्दथे कि उहाँ तरसले दयाले भरिनु भएको दयालु कृपालु हुनुहुन्थ्यो। तर उही समयमा यो कुरा सत्य हो कि निश्चय नै तिनीहरू उहाँले विश्राम दिनमा रोगीलाई निको पार्नु भएर विश्राम दिनको तोड्नुभयो भन्ने आरोप दोष लगाउने कुरामा चाखी थिए, रुचि थिए, ताकि उहाँमा दोष पाउन सकियोस्। त्यसकारण म विश्वास गर्छु कि यस रोगी व्यक्तिलाई जानबुझमा त्यहाँ राखिएको थियो। अनि हामीलाई यहाँ यो पनि भनिएको छ कि शत्रुहरू उहाँलाई चियो गर्दै त्यहाँ थिए। हाम्रा प्रभुका शत्रुहरू उहाँलाई वा उहाँको विरूद्ध दोष आरोप लगाउनलाई सानो निर्बल बहना षड्यन्त्र लिएर उहाँको चियो गर्न आरम्भ गरिरहेका छन्। अनि तिनीहरूले लामो समयसम्म पर्खन गइरहेका छैनन्, किनभने उहाँले यहाँ गर्नुभएको कामलाई ध्यान दिनुहोस्। तीन पदमा भनिएको छ, तब उहाँले सुकेको हात भएको मानिसलाई भन्नुभयो, यता आओ। प्रभु येशू ख्रीष्ट यहाँ केही काम गर्न गइरहनु भएको छ। उहाँ भन्नुहुन्छ यता आओ। अर्को शब्दमा उहाँले यस सुकेको हात भएको व्यक्तिलाई आएर बीचमा उभिनलाई भन्नुभयो, किनभने उहाँ केही भन्न चाहनु हुन्छ। चार पदमा भनिएको छ, उहाँले तिनीहरूलाई भन्नुभयो, सबात दिनमा भलो गर्नु कि खराबी गर्नु, प्राण बचाउनु कि नाश गर्नु, कुन चाहिँ उचित छ? तर तिनीहरू चुप्प लागिरहे। तिनीहरूले उहाँलाई उत्तर नदिन सिकेका थिए, किनभने जब जब तिनीहरूले उत्तर दिन्थे नि तब तिनीहरू सधैँ समस्यामा अप्ठ्यारोमा पर्दथे। अनि पाँच पदमा भनिएको छ,
तिनीहरूका हृदयको कठोरतामा दुखित भई क्रोधित भएर उहाँले तिनीहरू सबैलाई हेर्नुभयो अनि त्यस मानिसलाई भन्नुभयो, तिम्रो हात पसार। त्यसले हात पसार्यो र त्यसको हात निको भयो। अहिले तिनीहरूले उहाँलाई उत्तर दिने छैनन् किनभने तिनीहरू जान्दथे कि यदि उत्तर दिए आफै समस्यामा अप्ठ्यारोमा फन्दामा पर्दथे। यो कुराको ध्यान दिनुहोस् कि उहाँले रिसले वरिपरि तिनीहरूमाथि नजर लगाउनुहुन्छ, तिनीहरूमाथि हेर्नुहुन्छ। तपाईँले यो कुराको आफ्नो स्मरणमा आफ्नो यादमा राख्न सक्नुहुन्छ कि प्रभु येशू ख्रिस्ट रिसाउनुहुन्थ्यो अनि यो रिस डाहा क्रोध घमण्ड वैमनस्यको रिस होइन, यो खाली झट्ट आउने क्षणभरको धार्मिक रिस हो। तिनीहरूको हृदयको कठोरताको कारण दुखी हुनुभएर उहाँ रिसाउनुभयो अनि यस खास रिस उहाँले सधैँ बोक्नु हुन्थ्यो। तिनीहरूको हृदय कठोरताको कारण उहाँसँग सधैँ यस प्रकारको भयंकर दुखित क्रोध हुन्थ्यो। प्रभु येशूले यस रोगी व्यक्तिलाई निको पार्नुहुन्छ। यो विश्राम दिन थियो तर किनभने विश्राम दिन मानिसको लागि बनाइएकोले गर्दा र उहाँ विश्राम दिनको प्रभु हुनुभएकोले गर्दा प्रभु येशू ख्रिस्टले विश्राम दिनमा त्यस व्यक्तिलाई निको पार्नुभयो। अघिल्लो दुई अध्यायको अन्तिम भागको घटना र यस अध्याय तीनको पहिलो भागमा भएको घटनालाई एकैसाथमा विचार गर्नुपर्दछ। यी दुई घटनाहरूले धार्मिक अगुवाहरूसँग खास मतभेद र मनमुटाव ल्याएथ्यो। छ पदमा भनिएको छ, तब निस्किएर गई उहाँलाई कसरी नाश पारौं भनी फरिसीहरूले तुरुन्तै हेरोदीहरूसँग उहाँको विरूद्धमा मतो गरे। मित्र, यी दुई घटनाहरूको कारण जुन विश्राम दिनको सम्बन्धमा मामला थियो जुनले गर्दा ती धार्मिक अगुवाहरूको घृणा र रिस उहाँमाथि यति धेरै भयो कि उहाँलाई अन्तिममा क्रुसमा टाँगेर छोड्दछन् निर्दयी रूपमा। यो चाहिँ तिनीहरूको षड्यन्त्रको योजनाको आरम्भ हो र उहाँलाई मार्न मथु गर्दछन्। अनि सात र आठ पदमा भनिएको छ, त्यसपछि येशू आफ्ना चेलाहरूसँग समुन्द्रतिर जानुभयो र गालिलबाट मानिसहरूको ठूलो भीड़ उहाँको पछि लाग्यो। यहुदिया, यरूसलेम, इदुमिया, यर्दन पारी र टुरुस र सिदोनका वरिपरिबाट मानिसको ठूलो भीड़ उहाँको अचम्मका कामको कृति सुनेर उहाँ कहाँ आयो। मित्र, हामी यो कुरा देख्छौ कि यी मानिसहरू विभिन्न स्थानहरूबाट अहिले उहाँ कहाँ आएर उहाँलाई पछ्याउँछन्। यस विशेष समयमा हाम्रा प्रभु येशू चलाकपूर्ण त्यहाँबाट हट्नुभयो किनभने उहाँले योहन्ना दुईको चार पदमा भन्नुभयो, मेरो समय अहिले आएको छैन। जब उहाँको समय पूरा हुन्छ पछिबाट उहाँ सबै विरोध र यातनाको जानेर पनि यरूसलेममा जानुभयो। हजुर, किनकि उहाँको समय आएको थियो। तर अहिले चाहिँ उहाँ ती षड्यन्त्रकारीहरूबाट सुटुक्कै आफैलाई निकालेर भगाउनुहुन्छ र उहाँलाई भीड़ले पछ्याउँछन्। यदि तपाईँ यी स्थानहरूको ध्यान दिनुभए र नक्सामा हेर्नुभए तपाईँ यो कुरा पत्ता लगाउनुहुनेछ कि तिनीहरूले सम्पूर्ण क्षेत्र ढाकेका छन्। यी सबै स्थानहरूबाट मानिसहरू प्रभु येशूको सन्देश सुन्न आइरहेका छन्। अहिले उहाँ अर्को खतरामा हुनुहुन्छ। यस समय चाहिँ धार्मिक अगुवाहरूबाट होइन किनभने तिनीहरू भीड़हरूसँग डराउँथे। उहाँ उत्तेजित भीड़द्वारा मिचिने खतरामा हुनुहुन्छ। तपाईलाई थाहै होला, आज प्रसिद्ध व्यक्तिलाई उत्तेजित भीड़हरूबाट बचाइनु पर्दछ वा सुरक्षा दिनुपर्दछ। त्यसकारण प्रभु येशूले के गर्नुहुन्छ हेरौं। नौ र दश पदमा भनिएको छ, भीड़ले उहाँलाई नमिचोस् भनी उहाँले आफ्ना चेलाहरूलाई आफ्नो निम्ति एउटा डुंगा तयार पार्न लगाउनुभयो। उहाँले धेरैलाई निको पार्नु भएको हुनाले रोग लागेका सबैले उहाँलाई छौ भनेर ठेलमठेल गर्दथ्यो। हेर्नुहोस्, भीड़हरूले उहाँलाई खालि बाधा विघ्न मात्र डालिरहेका थिएनन् तर वास्तवमा उहाँलाई खतरामा हालिरहेका थिए। तिनीहरू हरेक दिशाबाट ढकेलिरहेका थिए, ठेलामठेल गरिरहेका थिए। अनि हामीलाई भनिएको छ कि उहाँले धेरैलाई निको पार्नुभयो, धेरै धेरैलाई। मित्र, मानव जाति हरेक कुराको आवश्यकतामा पर्ने जाति हो, शारीरिक, आत्मिक, मानसिक इत्यादिको आवश्यकता मानिस जातिमा हुँदछ अनि हामी त्यस जातिका मानिस हौ। अनि प्रभु येशू आज हाम्रो निम्ति त्यो गर्न सक्नुहुन्छ जुन तपाईँ र मेरो निम्ति आवश्यकता छ। एघार र बाह्र पदमा भनिएको छ, जब अशुद्ध आत्माहरूले उहाँलाई देख्दथे तब उहाँको अघि घोप्टो परेर यसो भन्दै कराउँथे, तपाई परमेश्वरका पुत्र हुनुहुन्छ, तर उहाँलाई प्रकट नगर्नु भनी तिनीहरूलाई उहाँले कड़ा हुकुम दिनुभयो। मित्र, अहिले यो कुरा हामी देख्छौ कि अशुद्ध आत्माहरूले उहाँलाई चिन्थे, तर उहाँ तिनीहरूको साक्षीको चाहनुहुन्न थियो, किनकि तिनीहरू उहाँका होइनन्। अनि आज मुखको ख्रिस्टियनहरूको, ओठे ख्रिस्टियनहरूको, बोक्रे ख्रिस्टियनहरूको साक्षी उहाँ चाहनुहुन्न, चाहे तिनीहरूले उहाँको बारेमा ठूला ठूला साक्षी किन नदिउन्। सबभन्दा महत्वपूर्ण कुरा चाहिँ मित्र, उहाँसँग हाम्रो व्यक्तिगत सम्बन्ध हो, तब मात्र उहाँ हाम्रो साक्षीको ग्रहण गर्नुहुन्छ, प्रशंसा गर्नुहुन्छ। यसपछि निम्न पदहरूमा हामी देख्छौ कि बाह्र चेलाहरूलाई चुन्ने काममा र नियुक्त गर्ने काममा परमेश्वरको सर्वोच्च परम उद्देश्य। पद तेह्रमा भनिएको छ, त्यसपछि येशु डाँडामा उक्लनुभयो र उहाँले चाहनुभएका जतिलाई बोलाउनुभयो र तिनीहरू उहाँ कहाँ आए। लुका छको बाह्र पद अनुसार बाँकी सातजना चेलाहरूलाई छान्नुभन्दा पहिले प्रभु येशुले रातभरि प्रार्थना गर्नुभयो। ती चेलाहरू यिनै हुन् जसले पछि गएर उहाँको मण्डली स्थापना गरे। यिनीहरू ती मानिस हुन् जसले पछि गएर प्रभु येशुले गर्नुभएका कामभन्दा ठूला ठूला काम गरे। अबदेखि यी बाह्र चेलाहरूलाई सिकाउनु र तालिम दिनु चाहिँ आफ्नो मृत्युभन्दा अगाडि प्रभु येशुको मुख्य जिम्मेवारी काम थियो। अनि प्रभु येशुले आफैले पूरा संसारमा प्रचार गर्न सक्नु भएन, तर यी चेलाहरूले गरे। अनि यी बाह्र जना चेलाहरू अरू मानिसहरूलाई चेला हुनलाई तालिम दिनेवालाहरू थिए। यसरी नै संसारको हरेक देशमा ख्रिष्टको मण्डली स्थापित हुन गएको छ। प्रभु येशुले चाहनुभएकाहरूलाई जति बोलाउनुभयो, चुन्ने र बोलाउने काम प्रभु येशु ख्रिष्टकै हो, तर ती बोलाइएका मानिसहरू उहाँका आए। तिनीहरूले जवाब दिए, हुन्छ म यहाँ छु, म आउँछु। तिनीहरूले येशुको बोलावटहरू माने। अनि चौध र पन्ध्र पदमा भनिएको छ, आफूसँग रहन र प्रचार गर्न पठाउनलाई उहाँले बाह्र जनालाई नियुक्त गर्नुभयो र तिनीहरूलाई भूतहरू निकाल्ने अधिकार पनि दिनुभयो। प्रभु येशु ख्रिष्टले आफ्नो बाह्र चेलाहरूलाई आफूसँग रहन, उहाँको नमूनाबाट सिक्न र उहाँको काममा भाग लिन ती बाह्र जनालाई नियुक्त गर्नुभयो। उहाँको नाउँमा प्रचार गर्ने, हर प्रकारका रोग र दुर्बलतामा निको पार्ने र उहाँको नाउँमा भूत निकाल्ने उहाँकै अधिकार उहाँले तिनीहरूलाई दिनुभयो। ती भूतहरू शैतानका अशुद्ध आत्माहरू थिए, त्यसैका सिपाहीहरू थिए। ती बाह्र जना नयाँ प्रेरितहरूका विभिन्न कामहरूमध्ये शैतान र त्यसका भूतहरूको शक्तिमाथि विजयी गर्नु चाहिँ एउटा मुख्य काम थियो। अनि निम्न पद सोह्रदेखि उन्नाइसमा ती प्रेरितहरूका नौ उल्लेख गरिएको हामी पाउँदछौ। भनिएको छ, ती बाह्र प्रेरितहरू यिनै हुन्, सिमोन जसको नाउँ उहाँले पत्रुस राख्नुभयो, जब्देका छोरा याकुब र याकुबका भाइ युहन्ना, उहाँले तिनीहरूलाई बोनरगेस अर्थात गर्जनका छोराहरू भन्ने नाउँ दिनुभयो, अन्द्रियास, फिलिप, बार्थोलोमाई, मती, थोमा, अल्फायसका छोरा याकुब र थेदियस, सिमोन कनानी र यहुदा इस्करियोत जसले उहाँलाई धोका दियो। मर्कुसले हामीलाई भन्दछ कि वास्तवमा येशु कति धेरै व्यस्त व्यक्ति हुनुहुन्थ्यो। यो कुरा हामी बीस र एक्काइस पदमा हेर्दछौ। त्यसपछि येशु फेरि घरतिर जानुभयो, फेरि भीड़ जम्मा भयो, यहाँसम्म कि उहाँले भोजन खान पनि पाउनु भएन। जब येशुका परिवारले यो सुने तब उहाँलाई लैजानलाई उनीहरू निस्के, किनकि उहाँको मन ठेगानामा छैन भनी उनीहरू भन्थे। हेर्नुहोस् त, मर्कुसले हामीलाई भन्छ कि वास्तवमा प्रभु येशु कति धेरै सधैँ नै व्यस्त हुनुहुन्थ्यो। जब प्रभु येशुको परिवारले उहाँका गतिविधिको बारेमा सुने, उहाँको व्यस्तताको बारेमा सुने, तब उहाँको मन ठेगाना छैन भनेर तिनीहरूले ठाने। कारण उहाँले खान र सुत्नलाई केही ठिक समय आफ्नो लागि राख्नु भएन। उहाँ सधैँ प्रचार गर्ने र मानिसलाई भलो गर्ने, निको पार्ने गरिरहनुहुन्थ्यो। त्यसकारण उहाँका आफन्तहरू उहाँलाई लैजानलाई आए। बाइस पदमा भनिएको छ, यरुसलेमबाट आएका व्यवस्थाका शास्त्रीहरूले भने, त्यसमा बाल जीवुल भूत छ र भूतहरूको मालिकद्वारा नै त्यसले भूतहरू निकाल्दछ। बालजिबुल एक अन्य जाति देव थियो जसलाई यहूदी दुष्ट आत्माहरूमध्ये सबभन्दा ठूलो वा सर्वश्रेष्ठको रूपमा विचार गर्थे र यसैको शक्तिद्वारा बिरामीहरूलाई दुष्ट आत्माहरूलाई निकाल्दछन् भनी ती शास्त्रीहरूले उहाँलाई दोष लगाए अनि 23-26 पदमा भनिएको छ तर उहाँले तिनीहरूलाई आफू कहाँ बोलाएर दृष्टान्तमा भन्नुभयो शैतानले शैतानलाई कसरी निकाल्न सक्छ कुनै राज्यको आपसमा फूट भयो भने त्यो राज्य टिक्न सक्दैन कुनै घरको पनि आपसमा फूट भयो भने त्यो घर टिक्न सक्दैन यदि शैतानले शैतानकै विरूद्धमा खडा भएर फाटो ल्याएको छ भने त्यो टिक्न सक्दैन तर त्यसको अन्त्य आइसकेको हुनेछ उहाँले यहाँ भनिरहनु भएको कुरा यही हो उहाँले भूतात्माको शक्तिद्वारा भूतात्माहरू निकाल्न सक्नु भएको होइन भूतात्माको शक्तिद्वारा भूतात्माहरू निकाल्न सक्दैन साधारण कारण यही हो कि यदि यसो भने आपसे आप त्यसको राज्य वा घर फुट भएर नष्ट हुने थियो तर शैतानको राज्य अहिलेसम्म नष्ट भएको छैन शैतान र त्यसका भूतहरू अझैसम्म ठूलो शक्तिले मेहनतसँग काम गर्दैछन् त्यसकारण भूत निकाल्ने येशूको काम शैतानको शक्तिबाट गरिएको हुन सक्दैन 27 पदमा भनिएको छ कसैले बलियो मानिसको घरमा पसेर उसको धनमा लुट्न सक्दैन जबसम्म त्यसले त्यो बलियो मानिसलाई पहिला बाँध्दैन तब पो त्यसले उसको घर लुट्न सक्दछ तपाईँले बलियो मानिसको घर लुट्न सक्नुभन्दा पहिले उसलाई बाँध्नु आवश्यक पर्दछ अनि त्यही नै कुरा यहाँ सत्य छ प्रभु येशू ख्रिष्ट यी कुरा शैतानको शक्तिद्वारा गरिरहेका छैनन् किनभने नत्र त शैतानले फाटो गर्ने थियो र आफ्नो विरूद्धमा हुने थियो 28-30 पदमा भनिएको छ साँच्चै म तिमीहरूलाई भन्दछु मानिसहरूका सबै पाप र ईश्वर निन्दा क्षमा गरिनेछ तर पवित्र आत्माको विरूद्धमा निन्दा गर्नेलाई कदापि क्षमा हुने छैन तर त्यो अनन्त पाप कर्मको दोषी ठहर्छ उहाँले यो वचन भन्नुभयो किनकि उसमा अशुद्ध आत्मा छ भनी तिनीहरूले भनेका थिए यही नै क्षमा गर्न नसकिने पाप थियो आज त्यस तरिकामा पाप गर्न सकिँदैन कुरा के हो भने तिनीहरूसँग उहाँ हुनुहुन्थ्यो अर्थात त्रिएक परमेश्वरको दोस्रो व्यक्ति तिनीहरूसँग उपस्थित थियो तर तिनीहरूले बालजिबुलको शक्तिद्वारा भूतहरू निकालिरहेका छन् भनी दोष लगाए जबकि उहाँले पवित्र आत्माको शक्तिद्वारा यो गरिरहनु भएको थियो यसरी वास्तवमा परमेश्वरको व्यक्तिहरूको कामलाई इन्कार गरिरहेका थिए अर्थात पुत्रको साक्षी र पवित्र आत्माको साक्षीको इन्कार गरिरहेका थिए तिनीहरूले अविश्वासको मनोवृत्तिको व्यक्त गरिरहेका थिए जुन ख्रिष्टको स्थायी इन्कार थियो तिनीहरूले पवित्र आत्माको विरोध गरिरहेका थिए यही नै क्षमा गर्न नसकिने पाप थियो आज क्षमा हुन नसक्ने पाप गर्न असम्भव छ किनकि ख्रिष्ट सबै खालको पापको लागि मर्नुभयो आज यस्तो कुनै पाप छैन जुनको क्षमा छैन यदि तिनी पश्चातापसँग येशूसँग आउँदछ भने जब कुनै व्यक्तिले आफ्नो मुखले ईश्वर निन्दा गर्दछ त्यस कुराले उसलाई दोष वा निन्दा गर्दैन तर जबसम्म निरन्तर विरोध गर्ने कामको रोक्दैन उसको हृदयको मनोवृत्तिले दोष र निन्दा गर्दछ जुन स्थायी सधैँ रहिरहने अवस्था हो यो पवित्र आत्माको विरूद्धको पाप हो अर्थात जीवन र हृदयमा पवित्र आत्माको कायरताको कामलाई वा दोष सिद्धिको विरोध गर्नु नै पवित्र आत्माको विरूद्धमा पाप हो अनि 31-35 पदमा भनिएको छ तब उहाँकी आमा र उहाँका भाइहरू त्यहाँ आए र बाहिरै खडा भएर उहाँलाई डाकी पठाए भीड़ उहाँको वरिपरि बसिरहेको थियो र तिनीहरूले उहाँलाई भने हेर्नुहोस् तपाईँकी आमा र तपाईँका भाइहरू तपाईँलाई बाहिर खोज्दैछन् उहाँले तिनीहरूलाई जवाब दिएर भन्नुभयो मेरी आमा र मेरी भाइहरू को हुन् अनि आफ्नो वरिपरि चारैतिर हेरेर उहाँले भन्नुभयो हेर यिनै हुन् मेरी आमा र मेरा भाइहरू किनकि जसले परमेश्वरको इच्छा पालन गर्छ त्यो नै मेरो भाइ र मेरी बहिनी र मेरी आमा हुन् जब प्रभु येशूले आफ्नो परिवार आइपुगेको थाहा पाउनुभयो तब उहाँले सोध्नुभयो मेरी आमा र मेरा भाइहरू को हुन् यो भनाईमा उहाँको उद्देश्य चाहिँ आफ्नो परिवारलाई अनादर वा घृणा गर्नु थिएन उहाँ यति मात्र सिकाउन खोज्दै हुनुहुन्थ्यो कि हाम्रो शारीरिक परिवार एकदम महत्वपूर्ण भए तापनि हाम्रो आत्मिक परिवार त झन महत्वपूर्ण हुन्छ ख्रिष्टमा विश्वास गर्ने र परमेश्वरको इच्छा पालन गर्ने जति सबै एउटै आत्मिक पहिचान र एउटै आत्मिक परिवार बन्दछ तिनीहरू पिता परमेश्वरका छोराछोरीहरू र ख्रिष्ट र एक अर्काको भाइ बहिनीहरू हुन्। यो परिवार अनन्तसम्म रहनेछ। विश्वास नगर्ने हाम्रो शारीरिक परिवारको भन्दा हामी आफ्नो विश्वास गर्ने आत्मिक भाइ बहिनीहरूका नजिक हुनुपर्छ। प्रभु आफ्नो वचन अध्ययनद्वारा हामी सबैलाई धेरै धेरै आशिष दिउन्।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 98 4735 679 98 4703569। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।